आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
Yeah।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। नमस्कार अनि जय मसीह। प्रिय श्रोता मित्रहरू, साथै तपाईहरुकै यो आफ्नो कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु। मित्र, अघिल्लो दिनमा हामीले योहना 10 अध्याय 1 21 पदबाट अध्ययन गरिरहेका थियौं बाइबलको, जहाँ हामीले देख्यौं येशु ख्रिष्टका चार दावीहरू। पहिलो 10 अध्यायको 1 पद अनुसार येशु भेडा गोठको ढोका हुनुहुन्छ। भेडा गोठ चाहिँ इसरायल राष्ट्र हो। येशूले आफ्ना भेडालाई यहुदी आस्थाबाट मूसा व्यवस्था प्रणाली मुनिबाट बाहिर निकाली ल्याउनुहुनेछ। दोस्रो 10 अध्यायको 7 पद अनुसार येशू भेडाको ढोका हुनुहुन्छ। येशू ती मानिसहरूको निम्ति ढोका हुनुहुन्छ जो यहुदी आस्थाबाट आउँदछन्। उदाहरणको निम्ति बहिष्कृत गरिएको जन्मैदेखिको अन्धो मानिस, उहाँले तिनीहरूलाई बोलाउनु भयो। प्रेरित 2 अध्यायको 40 पदले भन्छ, दुष्ट पुस्ताबाट बच। अनि तेस्रो युहना 10:9 पद अनुसार येशू ढोका हुनुहुन्छ। येशू ख्रिष्ट दुवै यहुदी र अन्य जातिहरूको लागि ढोका हुनुहुन्छ। उहाँ उद्धारको ढोका हुनुहुन्छ। खर्कमा भित्र जाने र बाहिर आउने स्वतन्त्र छ। यो चाहिँ येशू ख्रिष्टमा परमेश्वरको सन्तानहरूको स्वतन्त्रता हो। अनि चौथो युहना 10:11 पदमा हामी देख्छौ कि येशू असल गोठाला हुनुहुन्छ, जसले आफ्नो जीवन आफ्नो भेडाको निम्ति अर्पण गर्दछ। आज हामी अगाडि देख्छौ युहना 10:22-42 पद। युहना 10:22 पदमा यस प्रकार लेखिएको छ, यरूशलेममा मन्दिर समर्पणको चाड थियो। हजुर, डेरावास वा झोप्रेवास अक्टूबर महिनाको अन्तिमतिर पर्दथ्यो र समर्पणको चाड डिसेम्बरको अन्तिमतिर पर्दथ्यो। हजुर, यसरी हामी देख्छौ कि त्यहाँ 2 महिनाको अन्तराल थियो। यस समर्पणको चाडको उत्थान कहिले र किन भयो भन्दा, यहुदी मक्काबीले आरामी अन्तिकस इफिफेनसबाट मन्दिरलाई मुक्त गरेका थिए, जसले मन्दिरमा यहुदी व्यवस्था अनुसारका अपवित्र कुराहरू जस्तै सुँगुरका रगत चढ़ाएका थिए र यसरी मन्दिर दूषित गरेका थिए। यसले 167 ख्रिष्टपूर्वमा स्थान लिएको थियो र यहुदा मक्काबीहरूले मन्दिरलाई त्यसको कब्जाबाट मुक्त गरेपछि यस मन्दिरको पवित्रकरण गर्ने, शुद्ध गर्ने चाड राखे र पुनः समर्पण गरे मन्दिरलाई। यसरी त्यो समर्पणको चाडको सम्झनामा हाम्रा प्रभु येशूको दिनसम्ममा यसको उत्सव मनाइन्दथ्यो। 22 पदमा भनिएको छ, यरूशलेममा मन्दिर समर्पणको चाड थियो। अनि 23-24 पदमा भनिएको छ, त्यो हिउँदको समय थियो, येशू मन्दिरभित्र सुलेमानको दलानमा टहलिरहनु भएको थियो। यहुदीहरूले उहाँको चारैपट्टि भेला भएर सोधे, कहिलेसम्म तपाईँ हामीलाई दोधारमा राख्नुहुन्छ? तपाईँ ख्रिष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस्। त्यहाँ ठूलो दलान थियो जुन अन्य जातिहरूको लागि बनाइएको थियो, ती व्यक्तिहरूको लागि जो इसरायल राष्ट्रबाट बाहिरका मानिसहरू थिए, अर्थात गैर यहुदीहरू अन्य जातिहरूका स्थान थियो। हाम्रो प्रभु कति पनि मन्दिरमा आइरहनु भएको थिएन। यो हिउँदको समय थियो र उहाँ सुलेमानको दलानमा टहलिरहनु भएको थियो। येशूले आफ्नो परिचय अति नै स्पष्ट रूपले बनाउनु भयो र उहाँलाई ग्रहण गर्नेहरूले बुझे कि उहाँ मसीहा ख्रिष्ट हुनुहुन्थ्यो। यो कुराको याद राखौं कि अन्द्रियासले आफ्नो भाइलाई भने, योहना 1:41 पदमा, हामीले मसीहलाई भेटायौं, नत्नेलले उहाँलाई चिने, थाहा पाए। योहना 1:49 पदमा, रब्बी गुरूज्यू, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ, तपाईँ इसरायलको राजा हुनुहुन्छ। अनि सामरी स्त्रीले थाहा पाइन् कि उहाँ को हुनुहुन्थ्यो भन्ने कुरामा, र उहाँको बारेमा गाउँमा गएर सामरीहरूलाई साक्षी दिइन् र गाउँलेहरूलाई उहाँ कहाँ आए उहाँलाई हेर्न आउनलाई आग्रह गरिन्। तब त्यस सामरीहरूले भने, योहना 4:42 पदमा, अनि स्त्रीलाई तिनीहरूले भने, अब तिम्रो भनाइको कारणले होइन, तर हामी आफ्नै र आफै विश्वास गर्दछौ, किनभने हामी आफैले सुनेका छौं, उहाँ साँच्ची नै संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले थाहा पायौं। अनि उही समयमा जन्मदेखि नै अन्ध मानिस चंगाई भइसकेपछि उहाँलाई विश्वास गरे र उहाँलाई आराधना गरे। अहिले यी धार्मिक अगुवाहरू आफ्नो चलाक धूर्त प्रश्नहरूले वास्तवमा उहाँमाथि दोष लगाइरहेका छन्। मित्र, यो कुरा हामीले बुझ्नु पर्दछ कि तिनीहरूको कथन सुन्दा यस्तो देखिन्छ, दोषी येशू प्रभु नै हुनुहुन्छ किनभने तिनीहरूलाई आफ्नो बारेमा पर्याप्त जानकारी दिनु भएन। वास्तवमा यो सबै पाखण्ड बोक्री कथन थियो। वास्तवमा तिनीहरूको हृदय भने सत्यता जान्ने उत्सुक थिएन अनि प्रभुले तिनीहरूका मनका कुराहरू राम्ररी जान्नुहुन्थ्यो। तिनीहरू वास्तवमा येशूलाई फसाउन यी तमाम कथन बनाइरहेका थिए। निश्चय नै येशूले आफ्नो मसीहत्व ती व्यक्तिहरूलाई प्रकट गरिदिनु भयो जसले सुन्नेछन्। 24 पदमा भनिएको छ, यहुदीहरूले उहाँको चारैपट्टि भेला भएर सोधे, कहिलेसम्म तपाईँ हामीलाई दोधारमा राख्नुहुन्छ? तपाईँ ख्रिष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस्। अनि 25 र 26 पदमा भनिएको छ, येशूले तिमीहरूलाई जवाब दिनुभयो, मैले तिमीहरूलाई भनिसकेको छु तर तिमीहरू विश्वास गर्दैनौ। मेरो पिताको नाउँमा जे काम म गर्दछु तिनैले मेरो गवाही दिन्छन् तर तिमीहरू विश्वास गर्दैनौ किनभने तिमीहरू मेरा भेडा मदेखा होइनौ। येशूले तिनीहरूलाई भन्नुहुन्छ कि उहाँसँग आफ्नो मसीहत्वको प्रमाणहरू छन्। उहाँका कामहरूले यसको पुष्टि गरिदिन्छ, साक्षी गवाही बोक्दछ। उहाँ दाउदको वंशमा अगमबाडी अनुसार जन्मनु भएको थियो। उहाँलाई बप्तिस्मा दिने योहानद्वारा परिचय गराइनु भएको थियो। कुनै व्यक्तिले पनि उहाँले सिकाउनु भएको जस्तो सिकाउँदैनथ्यो। कुनै मानिसले उहाँमा पापको दोष लगाउन सक्दैनथ्यो। जब बप्तिस्मा दिने योहानले येशू मसीह हुनुहुन्छ या हुनुहुन्न भन्ने सो कुरा पत्ता लगाउन उहाँका आफ्ना चेलाहरू पठाए, तब उहाँले ती चेलाहरूलाई ती कुराहरू गएर बताउन भन्नुभयो जुन उहाँ काम गरिरहनु भएको थियो। तब बप्तिस्मा दिने योहानले जान्ने थिए कि उहाँसँग मसीहको विश्वास पत्र वा परिचय पत्र थियो अनि उहाँको शिक्षाले यो कुराको पूर्ण रूपमा पुष्टि गरिदिन्थ्यो, सिद्ध गरिदिन्थ्यो कि उहाँ मसीह नै हुनुहुन्थ्यो। उहाँको जीवनले यसको प्रदर्शन गरी सिद्ध गरिदिन्थ्यो। उहाँको आश्चर्य कर्महरूले यसको प्रदर्शन गरी सिद्ध गरिदिन्थ्यो। समस्या उहाँको सत्य पहिचान वा परिचय पत्रको कमीमा थिएन, तर समस्या अविश्वासी हृदयमा थियो। वास्तवमा यो हो, तिनीहरूले उहाँद्वारा प्रदर्शन गरी सिद्ध गरिएका कामहरूमा विश्वास गरेनन् किनकि तिनीहरू उहाँका भेडाहरू थिएनन्। यो चाहिँ नकारात्मक पक्ष हो। अहिले उहाँ सकारात्मक पक्षको बारेमा कुरा गर्नुहुन्छ। 27 देखि 30 पदमा भनिएको छ, मेरा भेडाहरूले मेरो स्वर सुन्छन् र तिनीहरूलाई म चिन्छु र तिनीहरू मेरो पछि आउँछन्। तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैन। मेरो पिताले ती मलाई दिनुभएको छ। उहाँ सबैभन्दा महान हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लाने छैन। पिता र म एकै हौ। उहाँका भेडाहरूले उहाँका स्वर सुन्छन् र तिनीहरूले उहाँलाई पछ्याउने छन्। भेडाहरू चाहिँ स्वामित्व वा मालिकको चिनो वा छाप चाहिँ आज्ञाकारिता हो। के तपाईँ जान्न चाहनुहुन्छ कुनै व्यक्ति उद्धार पाएका जन हुनु हुन् या नहुन् भन्ने? तब यो कुरा हेर्नुहोस्, त्यो व्यक्ति उहाँको आज्ञा पालन गरिरहेको छ या छैन। मित्र, हाम्रो कानहरू उहाँको स्वरको लागि खुला हुनै पर्छ। हितोपदेश 20 अध्यायको 12 पदले भन्छ, सुन्ने कान र देख्ने आँखा दुवै परमप्रभुले नै बनाउनु भएको हो। अनि 27 पदको 2 खण्डमा भनिएको छ, म तिमीहरूलाई चिन्छु, म खुसी छु कि कसैले मलाई चिन्छ। के तपाईँ खुसी हुनुहुन्न? कहिले कहीँ मानिसहरूले मलाई अबुझै गर्छन् र मैले आफूलाई तिनीहरू कहाँ स्पष्ट गर्नुपर्छ र उहाँका कुनै कुरा स्पष्ट गर्न कहिले पनि आवश्यक छैन। उहाँ जान्नुहुन्छ जब म बहाना बनाउँछु, बहाना गर्छु। उहाँ जान्नुहुन्छ कि जब म मामलाहरूलाई छलिरहेको हुन्छु वा टालिरहेको हुन्छु। यो कुरा हामीले बुझ्नु पर्दछ। उहाँले मलाई बुझ्नुहुन्छ, उहाँले चिन्नुहुन्छ। अनि दोस्रो कुरा भन्नुहुन्छ, र तिनीहरूले मलाई पछ्याउँछ। म विश्वास गर्छु कि सत्य विश्वासीहरूको अनन्तकालीन उद्धारको निश्चयता र बोक्रे पाखण्डी विश्वासीहरूको उद्धारको अनिश्चयता तिनीहरूले मलाई पछ्याउनेछन्। मित्र, यो अति नै सरल कुरा छ। उहाँका भेडाहरूले उहाँलाई निरन्तर पछ्याइरहनेछन्। 28 पदमा भन्नुहुन्छ, तिनीहरूलाई म अनन्त जीवन दिन्छु र तिनीहरू कहिले नष्ट हुने छैनन् र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजाने छैनन्। अनि म अनन्त जीवन दिन्छु र तिनीहरू कहिले पनि नष्ट हुने छैनन्। मित्र, जब उहाँले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, यसको मतलब तिनीहरूले यसको कमाउँदैनन्, तिनीहरू यसको निम्ति काम अर्थात परिश्रम गर्दैनन्, उहाँले तिनीहरूलाई सित्तैमा दिनुहुन्छ। यो कुराको याद राख्नुहोस् कि यो अनन्त जीवन हो, यो सधैँको निम्ति सदाको निम्ति हो। यदि यो हप्ताको लागि वा एक वर्षको लागि वा तिनीहरू पाप नगरुन्जेलसम्म मात्र भए यो कति पनि अनन्त जीवन होइन। तिनीहरू वास्तवमा उहाँका भेडाहरू होइनन्। यदि जीवन सधैँको निम्ति अनन्त कालको निम्ति हुँदैन भने भेडा खतरामा हुन सक्छ, तर गोठालाले तिनीहरूलाई बचाउँछ। तिनीहरू छरपट्ट छरि जान सक्छन्, तर उहाँले तिनीहरूलाई भेला गर्नुहुनेछ। तिनीहरू कहिले पनि नष्ट हुने छैनन्। के तिनीहरू बेक्सलाइट वा विश्वासबाट पछि हट्न सक्छन्? निश्चय नै। के तिनीहरू नष्ट हुनेछन्? होइन। भेडा सुँगुरको खुर रूपी पापमा जाकिन सक्छ, तर त्यहाँ कुनै पनि त्यस्तो भेडा छैन जो सधैँ नै सुँगुरको खोरमा रहिरहन्छ वा त्यही रहन मन पराउँछ। भेडा र सुँगुर एकै साथमा कहिले पनि रहँदैन। भेडा सधैँ भेडा हो। कुनै पनि मानिसले भेडालाई उसको उद्धारकर्ताको हातबाट खोसी लैजान सक्दैन। कुनै पनि शत्रु, कुनै पनि मानिस, कसैले पनि उहाँको हातबाट तिनीहरूलाई खोसेर लैजान सक्दैन। यो अति नै सुन्दर कुरा हो। एक समयको कुरा हो, एक व्यक्तिले मलाई आफ्नो बहस वा तर्क दिए। कोही पनि उहाँको हातबाट उफ्रेर जान सक्छ, किनभने हामी स्वतन्त्र नैतिक एजेन्टहरू हौं। यस अनुच्छेदको सुन्नुहोस्, यसले वास्तवमा भन्छ, कोही पनि सृष्टि गरिएका कुराहरूले तिनीहरूलाई मेरो हातबाट खुसी लैजान सक्दैन। उहाँ गोठाला हुनुहुन्छ, उहाँ परमेश्वर हुनुहुन्छ। यदि तपाईँ सोच्नुहुन्छ कि तपाईँ बाहिर उफ्री निस्कन जान सक्नुहुन्छ, पिताले आफ्नो हात जहाँ तपाईँ खस्नुहुनेछ त्यहाँ राख्नुहुनेछ, तपाईँलाई थाम्न, तपाईँलाई पक्रनुहुनेछ र तपाईँ कतै पनि उफ्री निस्कन सक्नुहुन्न। मित्र, उहाँले तपाईँलाई पाउनु भएको छ र तपाईँ फुत्केर जान सक्नुहुन्न। कुनै पनि सृष्टि गरिएका कुराहरूले उहाँको हातबाट तिनीहरूलाई खुसी लैजान सक्दैन। केही साल पहिले एकजना भेडा गोठालाले भेडाको बारेमा मलाई केही कुरा भनेथे। तिनले भने कि तिनीसँग 2000 भेडाहरू थिए र कसैले तिनीहरूलाई सधैँ चियो र देखरेख गरिरहनु पर्दथ्यो। यदि 2 साना भेडाहरू पहाड़को जंगलमा चर्न जान्छन् र अरू बगालबाट 1 किलोमिटर पछि छोडिए, तिनीहरू हराउँछन्। तिनीहरूले कति पनि बाटो पक्रेर आउन सक्दैनन्। अनि तिनीहरू सुरक्षित रहने सक्ने एउटै उपाय चाहिँ गोठला त्यहाँ हुनुपर्छ। यदि बुहासो आएर एउटा भेडा खाए, तपाईँ सोच्नुहुँदो हो अर्को भेडाले यो भन्न चलाक छन्, चतुर छन्, यसले मेरो साथीलाई खायो र म गएर आफ्ना बथानहरूसँग मिल्न जान्छु, मिसिन जान्छु। तिनलाई थाहा हुँदैन कि कहाँ जानु। मित्र, त्यो भेडा बा बा गर्दै कराउँदै चारैतिर भौतारिँदै हेर्नु बाहेक त्यसले केही गर्न सक्दैन। अन्तिममा फेरि बुवासोको आहार हुन्छ। भेडा मूर्ख हुन्छ, न भेडा आफैलाई बचाउने अरू कुनै मार्ग अप्नाउन सक्छ। अरू त के, भेडाले आफ्नो शत्रु भन्दा चाँडो दगुन पनि सक्दैन। यदि भेडा सुरक्षित हुन्छ भने यो भेडा चलाक वा बुद्धिमान भएकोले होइन, तर यस कारणले कि तिनीसँग असल गोठाला छ र खोली गर्ने गोठाला छ। जब म भन्छु कि उहाँले मलाई अनन्त जीवन दिनुहुन्छ र म कहिले पनि नष्ट हुने छैन, तपाईँ मलाई सेखी बगार्ने व्यक्तिको रूपमा दोष लगाउनुहोला। मित्र, म आफ्नो स्वयंको सेखी बगारिरहेको छुइन, म आफ्नो गोठालाको बारेमा सेखी बगारिरहेको छु, आफ्नो गोठालाको बारेमा गौरव गरिरहेको छु, घमण्ड गरिरहेको छु। मसँग अति नै महान गोठाला हुनुहुन्छ, उहाँले आफ्नो कुनै पनि भेडा गुमाउनु हुने छैन। यदि उहाँले 100 शुरूआत गर्नुभए उहाँले 900 अन्त गर्नुहुने छैन। यदि उहाँले एउटा हराए पनि उहाँ गएर खोजेर भेटाउनुहुनेछ, पाउनुहुनेछ, कोही पनि गुम्ने छैन। त्यसपछि उहाँ भन्नुहुन्छ, उहाँ र उहाँको पिता एकै हुनुहुन्छ, उहाँ परमेश्वर हुँ भनी दावी गर्नुहुन्छ। 31-33 पदमा भनिएको छ, यहुदीहरूले उहाँलाई हानु भनी फेरि ढुङ्गा उठाए। येशूले तिनीहरूलाई भन्नुभयो, मैले तिनीहरूलाई मेरो पिताबाट धेरै असल काम देखाए, ती मध्ये कुन कामको निम्ति तिनीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ? यहुदीहरूले उहाँलाई जवाब दिए, असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौ, तर ईश्वर निन्दा गरेकोले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ। त्यहाँ एउटा कुरा निश्चित थियो, त्यस समयमा जसले उहाँको कुरा सुने तिनीहरूले बुझे कि उहाँले आफैलाई परमेश्वर बनाउनुभयो। उहाँले आफ्नो परिचय पत्र प्रस्तुत गर्नुभयो। तिनीहरूले उहाँको आश्चर्य कर्मको कति पनि इन्कार गर्न सक्दैनथे र इन्कार गर्ने बाटो नै थिएन। उहाँले हजारौं मानिसहरूलाई चंगाई गर्नुभयो। त्यहाँ इन्कार गर्ने कुनै प्रमाण थिएन। त्यसकारण तिनीहरूले उहाँलाई ईश्वर निन्दकको रूपमा दोष लगाए। आफैलाई परमेश्वरको दावी गर्नुभयो भने तिनीहरूले उहाँलाई दोष लगाए। अनि तपाईंलाई थाहा छ, त्यही नै बिल्कुल उहाँले भनिरहनु भएको थियो। 34-38 पदमा भनिएको छ, येशूले तिनीहरूलाई जवाब दिई यो भन्नुभयो कि तिमीहरूको व्यवस्थामा येशू लेखिएको छैन, मैले भने तिमीहरू देवहरू हौ। यदि जस कहाँ परमेश्वरको वचन आयो तिमीहरू देवहरू कहलाइन्छन् भने धर्मशास्त्र भंग हुन सक्दैन। पिताले पवित्र तुल्याएर संसारमा पठाउनु भएको व्यक्तिले म परमेश्वरको पुत्र हुँ भन्दा कसरी ईश्वर निन्दा हुन्छ? यदि मैले मेरो पिताका काम गरेको छैन भने म माथि विश्वास नगर। तर यदि म पिताको काम गर्दछु र पनि तिमीहरू म माथि विश्वास गर्दैनौ भने यी कामहरूमाथि विश्वास गर र तिमीहरूले थाहा पाउन सक्नेछौ र बुझ्नेछौ कि पिता ममा हुनुहुन्छ र म पितामा। तिनीहरूको आरोप र दोषी थियो, यो मानिस भएर आफैलाई परमेश्वर बनाउँछ तुल्याउँछ। उहाँले तिनीहरूको निम्ति भजन संग्रह 82:6 पदको कुरालाई उद्धृत गर्नुहुन्छ, मैले भने तिमीहरू देवहरू हो र तिमीहरू सबै चाहिँ सर्वोच्चका छोराहरू हो। मानिसहरूलाई परमेश्वरको छोरा वा सन्तान भनिएको छन्, तर येशु चाहिँ अद्वितीय हुनुहुन्छ किनभने उहाँ मानिस हुनुहुन्छ जसलाई पिताले पवित्र गरेर संसारमा पठाउनु भएको छ। उहाँ नै एक हुनुहुन्छ जसलाई छुट्टै अलगाइएको जन हुनुहुन्छ, जो छुट्टै अलगाइएको जन हुनुहुन्छ। उहाँ संसारमा अरू मानिसहरूबाट बिल्कुलै अलग भिन्न हुनुहुन्छ। उहाँलाई संसारमा विशेष सेवामा पठाइएको छ। उहाँ पितामा हुनुहुन्छ र पिता चाहिँ उहाँमा हुनुहुन्छ। 39-42 पदमा भनिएको छ, तिनीहरूले फेरि उहाँलाई पक्रन खोजे तर उहाँ तिनीहरूको हातबाट उम्कन भयो। अनि उहाँ फेरि यर्दन पारी त्यस ठाउँमा जानुभयो जहाँ युहन्नाले पहिले बप्तिस्मा दिने गर्थे र उहाँ त्यहाँ बस्नुभयो। धेरै मानिसहरू उहाँ कहाँ आउन लागे र तिनीहरूले भने युहन्नाले कुनै चिन्हहरू गरेनन् तर युहन्नाले यिनको विषयमा जे जति भनेका थिए त्यो सत्य रहेछ। अनि त्यहाँ धेरैले उहाँमाथि विश्वास गरे। बप्तिस्मा दिने युहन्नाले कुनै आश्चर्य कामहरू गरेनन् तर उसले येशूको निम्ति सत्य गवाही बोके। येशू मसीहा ख्रिष्ट हुनुहुन्छ। यो नै तपाईँको स्थितिको जाँच गर्ने तरिका हो। तपाईँ अरू अन्य बाँकी कुरामा कति पनि ठिक हुन सक्नुहुन्न जबसम्म उहाँको बारेमा तपाईँको सोचाइमा सबभन्दा पहिले ठिक हुनुहुन्न। तपाईँ ख्रिष्टको बारेमा के सोच्नुहुन्छ? यदि तपाईँ उहाँको भेडा हुनुहुन्छ भने तपाईँले उहाँको स्वर सुन्नुहुन्छ। यदि तपाईँ उहाँको भेडा हुनुहुन्न भने तपाईँ उहाँको स्वर सुन्नुहुने छैन। मित्र, उहाँका भेडाहरूले उहाँको स्वर सुन्नेछन्। म आशा गर्दछु तपाईँले निश्चय नै उहाँको स्वर आवाजलाई सुनिरहनु भएको छ, त्यसलाई पछ्याइरहनु भएको छ।
तिम्रो महिमित मुहारलाई हेर्छु, तिम्रो बस्ती भित्र जब बस्छु, तिम्रो प्रेमको अनुभव गर्छु, लागे
श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने, हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनुहुन्छ भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 9847035679, 8470359। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।